मुल्क में ताकत का और इख्तदार का सरचश्मा अवाम है। तहरीर स्क्वायर पर लाखों के इज्तिमा में नौ मुंतखब मिस्री सदर की अलामती हलफ बरदारी। शाम में मगरिब और उसके इत्तेहादियों के हिमायत याफ्ता मुसल्ला दहशतगर्द ग्रोहों के हमलों में शिद्दत, मुल्क के इलेक्ट्रॉनिक मीडिया के मुतादिद मराकज निशाना। बहरीन के मुख्तलिफ इलाकों में आले खलीफा हुकूमत के खिलाफ अवाम के मुजाहरे, मुजाहिरीन पर ममनुआ हथियारों से हमले। बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलाम वालेकुम नाज़रीन। खबरनामे के साथ अजीम सब्ज़वारी हाजिर है। हमारी वेबसाइट का पता है urdu.sahtv.ir और हमारा ईमेल एड्रेस है khabrein@sahtv.ir। लीजिए अब आप तफसील के साथ खबरें मुलाहिजा फरमाइए। मिस्र के नौ मुंतखब सदर मोहम्मद मुर्सी ने आज मुल्क के आईनी अदालत के रूबरू अपने ओहदे का हलफ उठाया, लेकिन इससे पहले उन्होंने जुमे की रात काहिरा के अत-तहरीर स्क्वायर पर लाखों के इज्तिमा में आवाम के सामने अलामती तौर पर अपने ओहदे का हलफ उठाया था।
मिस्र के नौ मुंतखब सदर ने आवाम से जो वादा किया था उसके मुताबिक जुमे की रात काहिरा के तहरीर स्क्वायर में लाखों की तादाद में मौजूद मिस्री आवाम के सामने अपने ओहदे का हलफ लिया। इस मौके पर उन्होंने पूरे मुल्क के आवाम से खिताब करते हुए कहा कि हुकूमत और ताकत का सरचश्मा मिस्री आवाम है। उन्होंने कहा कि कोई भी अदारा या कोई भी ताकत अवामी ताकत से बालातर नहीं है। मोहम्मद मुर्सी ने इसी तरह जोर देकर कहा कि मिस्र में आमिरियत और फर्द वाहिद की हुकूमत का दौर खत्म हो गया है और अब इस मुल्क में इंसाफ और कानून की हुक्मरानी का आगाज हो चुका है। मिस्री आवाम के इनकलाब की कामयाबी के बाद पहले अवामी सदर ने अवाम से वादा किया कि वो पूरे मुल्क में कानून की हुक्मरानी को यकीनी बनाएंगे और मिस्र को उसका असली मकाम दिलाएंगे। मिस्र की खारजा पॉलिसी के बारे में भी मोहम्मद मुर्सी ने कहा कि वो खारजा ताल्लुकात की बरकरारी में किसी का भी दबाव कबूल नहीं करेंगे और इस सिलसिले में वो किसी की भी पैरवी नहीं करेंगे। उन्होंने कहा कि दाखिला और खारजा पॉलिसी में उनके नजदीक मेयार मुल्क का मफाद होगा। मिस्र की तारीख में ऐसा पहली बार हुआ है कि एक सदर अवाम के दरमियान इस तरह हाजिर हुआ हो और उसने अपने ओहदे का हलफ अवाम के सामने उठाया हो। अवाम के सामने तकरीब हलफ बरदारी अगरचे अलामती नौयत की थी, लेकिन इससे इस बात की कोशिश की गई कि उन्होंने मैंडेट और एतमाद अवाम से हासिल किया और अवाम ने उन्हें इस तरह की इजाजत दी है। इसके अलावा उनकी जानिब से फौजी कौंसिल को एक तरह का पैगाम भी हो सकता है। बहर सूरत मोहम्मद मुर्सी का यह इकदाम उनके लिए एक मुस्बत पॉइंट तसव्वुर होता है, कम अज कम इस जाविये से कि उन्होंने अपना वादा पूरा कर दिया और मिस्री अवाम के सामने काहिरा के तहरीर स्क्वायर पर, जो अब मिस्र के अजीम इनकलाब की अलामत बन चुका है, अपने ओहदे का हलफ उठाया। ऐसा लगता है कि मोहम्मद मुर्सी ने मुल्की मफादात को हर दूसरी चीज पर तरजीह दी है, क्योंकि फौजी कौंसिल ने कुछ दिनों कबल ऐलान किया था कि अगर मुर्सी ने आईनी अदालत के रूबरू अपने ओहदे का हलफ नहीं उठाया तो अपने ओहदे सदारत की खिलाफ वर्जी करेंगे। इसमें शक नहीं कि अख्वानुल मुस्लिमीन और खासतौर पर मिस्री अवाम के मुंतखब सदर, जिन्होंने ओहदे सदारत तक पहुंचने के लिए सख्त मराहिल को तय किया है, मिस्र की मसलहत को इसी में समझा है कि वो कम अज कम फौजी कौंसिल के इस मुतालबे को मान ही लें जो अभी भी इख्तदार पर काबिज है। मिस्र को इस वक्त खतरनाक सूरत हाल का सामना है। फौजी कौंसिल ने अभी इख्तदार अवाम के मुंतखब सदर के हवाले नहीं किया है और अभी मुल्क के बहुत से अहम फैसलों का अख्तियार और वीटो पावर भी फौजी कौंसिल के ही पास है। इस बात को मोहम्मद मुर्सी भी जानते हैं, इसीलिए उन्होंने कोशिश की कि अपने मुश्किल रास्ते का आगाज किसी दर्द सर के बगैर करें।
मगरबी मुल्कों और बाज़ अरब हुकूमतों की हिमायत याफ्ता दहशतगर्दों ने शामी फौज से बराह रास्त मुकाबला आरई में नाकामी के बाद शाम के रेडियो और टेलीविजन चैनलों को निशाना बनाना शुरू कर दिया है।
मगरिब और उसके इलाकाई इत्तेहादियों के हिमायत याफ्ता मुसल्लह दहशतगर्दों ने गुज़िश्ता हफ्ते दमिश्क के नवाही इलाके में वाक़े अल अखबारिया टीवी चैनल की इमारत पर हमला किया था और अब शामी ज़राए इब्लाग ने मुल्क के जुनूबी, मशरकी और शुमाली इलाकों में रेडियो और टीवी सेंटरों पर दहशतगर्दों के मुनज़्ज़म और मनसूबा बंद हमलों की खबर दी है। शाम के टीवी के मुताबिक मुल्क के मशरक में दैरुज़ोर, जनूब में दरा और शुमाल में होमा शहर में वाक़े रेडियो और टेलीविजन की इमारतों पर गुज़िश्ता 24 घंटे के दौरान दहशतगर्दों ने कई हमले किए जिसमें मुतअद्दिद अफराद जख्मी हुए हैं और मुआसलाती ज़राए को ज़बरदस्त नुकसान पहुँचा है। ताज़ा तरीन खबरों में कहा गया है कि दहशतगर्दों ने शाम के मुख्तलिफ शहरों में कई और मकामात पर भी भरपूर हमले किए हैं, जिनमें शुमाली शहर अल जमीला का कमिश्नर हाउस भी शामिल है। रिपोर्ट में कहा गया है कि तेल पैदा करने वाले इलाके अलकोरिया में फौज और दहशत गर्दों के दरमियान शदीद लड़ाई हुई है। बुध के रोज दमिश्क के नवाही इलाके रीफ में अल अखबारिया टीवी चैनल की इमारत पर दहशत गर्दों के हमले में 7 अफराद हलाक और दर्जनों जख्मी हो गए थे। शाम की सिक्योरिटी फोर्स और फौज के साथ बरह रास्त मुकाबले में नाकामी और मुल्क के बुनियादी ढांचे को तबाह करने में शिकस्त के बाद अब दहशत गर्दों ने मुल्क के इलेक्ट्रॉनिक मीडिया को दहशत गर्दी का निशाना बनाना शुरू कर दिया है ताकि जमीनी हकायक को छुपाकर सदर बशार असद की हुकूमत को कमजोर किया जा सके। शाम के अवाम और हुकूमत ने बाहमी ताउन के जरिए दहशत गर्दों की अब तक की कोशिशों को नाकाम बनाया है। दरहकीकत इलेक्ट्रॉनिक मीडिया के इदारों पर भरपूर और मुनज़्ज़म हमले जिन पर जमहूरियत के दावेदार मुल्कों और आज़ादी सहाफत के आलमी इदारों ने मानी खेज खामोशी अख्तियार कर रखी है, न सिर्फ आज़ादी सहाफत पर हमला है बल्कि हकायक के बयान में खलल डालने और शाम की मजलूमियत की आवाज़ को दुनिया वालों के कानों तक पहुँचने से रोक कर मामले को साफ करने की मजमूम कोशिश की है। अलबत्त गुज़िश्ता 1.5 बरस के तजर्बे से बात पूरी तरह साबित हो जाती है कि शाम में सरगर्म मुसल्ला दहशतगर्दों के हामी मगरबी ममालिक और तुर्की सऊदी अरब और कतर जैसे उनके इलाकाई इत्तेहादी शाम के बुनियादी ढांचे को तबाह करने की कार्रवाइयों के जरिए अवाम की हकीकी आवाज को खामोश और शरपसंदों को दी जाने वाली इमदाद और अपने मुदाखलत पसंदाना इकदाम को इंसानी हमदर्दी का नाम देकर आलमी राय अमा की आंखों में धूल झोंकने में कामयाब नहीं हो सकते। ज़राएब्लाग के दफातर पर दहशतगर्दों के हमलों से सदर बशार असद के हालिया बयान की तस्दीक होती है कि उनके मुल्क को एक भरपूर जंग का सामना है, लेकिन इसके बावजूद सदर बशार असद मुसलसल इस बात पर जोर देते चले आ रहे हैं कि शाम के खिलाफ फौजी कार्रवाइयां और सियासी साजिशें नाकाम होकर रहेंगी।
बहरीन में अवाम के मुजाहरों और मुजाहरीन पर सिक्योरिटी फोर्स और सऊदी फौजियों के हमलों का सिलसिला बदस्तूर जारी है। इसी के साथ साथ रिपोर्ट है कि आले खलीफा हुकूमत मुजाहरीन की सरकोबी में ममनुआ असलहे इस्तेमाल कर रही है।
आले खलीफा हुकूमत के किराए के एजेंटों ने मुल्क के मुख्तलिफ इलाकों में पुरामन मुजाहरों में शरीक बहरीनी इनकलाबियों पर हमला कर दिया। बहरीन से मौजूदा खबरों में बताया गया है कि पुरामन मुजाहरीन पर हमले के बाद लड़ाइयां शुरू हो गई जिनमें मुतअद्दिद अफराद जख्मी हो गए। ये मुजाहरे जमियत विफाक मिल्ली के सरबराह शेख अली सलमान से इजहार यकजहती के लिए किए गए थे। इससे पहले बहरीन हुकूमत के सिक्योरिटी अहलकारों ने शेख अली सलमान पर हमला करके उन्हें बुरी तरह जख्मी कर दिया था। ताज़ा तरीन मुजाहरे के दौरान सिक्योरिटी अहलकारों ने मुजाहरीन पर अशकावर गैस का इस्तेमाल किया और बराह रास्त फायरिंग भी की। यह ऐसी हालत में है कि सिक्योरिटी फोर्स ने मुल्क के मुख्तलिफ इलाकों में जुमला सित्रा बनी साले जद्द हफस और अलमुसल्ला में मुजाहरीन पर अशकावर गैस का इस्तेमाल किया और उन्हें जदोकोब किया। दूसरी तरफ बहरीन के पार्लियामेंट के साबिक मेंबर ने कहा कि आले खलीफा के सिक्योरिटी अहलकार अवामी मुजाहरों को कुचलने के लिए ममनुआ हथियारों का इस्तेमाल करते हैं। बहरीन के पार्लियामेंट के साबिक रुकन जलाल फिरोज ने मुजाहरीन पर बेदरेग तशद्दुद के इस्तेमाल पर मबनी बहरीनी सिक्योरिटी अहलकारों के इकदामात का जिक्र करते हुए इस बात का मुतालबा किया कि पुरामन मुजाहरीन पर जहरीली गैस का इस्तेमाल और मुजाहरीन पर तशद्दुद करने वालों को गिरफ्तार करके उन पर मुकदमा चलाया जाना चाहिए। जलाल फिरोज ने हर तरह के पुरामन मुजाहरे को रोकने की आले खलीफा हुकूमत की कोशिशों की तरफ इशारा करते हुए कहा कि बहरीन के हजारों अफराद ने मुजाहरों में शिरकत करके इस बात का ऐलान किया है कि हम मैदान से नहीं हटेंगे और हुकूमत के जरिए मुल्क में पैदा की गई घुटन की सूरत हाल की मजम्मत करते हैं। दहिसना बहरीन के अपोजिशन जमात जमियत विफाक मिली के सरबराह शेख अली सलमान ने कहा है कि बहरीनी आवाम का इनकलाब एक ऐसी जगह पर पहुंच गया है जहां से वापसी मुमकिन नहीं। उन्होंने कहा कि बहरीनी आवाम को चाहिए कि वो अपने मुतालबात की तकमील के लिए अपनी जिद्दोजहद की रविश को तब्दील करें। बहरीन के बुजुर्ग आलम दीन शेख ईसा कासिम ने भी बहरीनी सिक्योरिटी फोर्स के तशद्दुद आमेज इकदामात पर जमहूरियत के दावेदार मुल्कों की खामोशी पर तनकीद करते हुए कहा कि बहरीनी हुकूमत अवाम को सिर्फ इस जुर्म में जुल्म सितम का निशाना बना रही है कि वो अपने जायज हुकूक का मुतालबा कर रहे हैं। बहरीन में शाही हुकूमत के खिलाफ पुरामन तहरीक गुज़िश्ता बरस फरवरी में शुरू हुई जिसके दौरान बहरीनी सिक्योरिटी फोर्स ने सऊदी अरब की फौज के साथ मिलकर सैकड़ों बहरीनी शहरियों को शहीद और जख्मी किया है जबकि बड़ी तादाद में बहरीनी शहरी जेलों में बंद हैं।
ईरानी तेल पर पाबंदी लगाने की अमरीकी कोशिशें अमली तौर पर नाकाम हो गई हैं।
अमरीकी वजीर खारजा हिलेरी क्लिंटन ने चीन और सिंगापुर को भी ईरान के खिलाफ अमरीका की एकतरफा पाबंदियों पर अमल दरामद से मुस्तस्ना करार दे दिया है। इन दोनों मुल्कों को अमरीकी पाबंदियों पर अमल दरामद शुरू होने से सिर्फ एक दिन पहले ये इस्तिस्ना दिया गया। अमरीकी हुकाम का कहना है कि ये इस्तिस्ना सिर्फ उन ममालिक को दिया गया है जिन्होंने हालिया चंद महीनों के दौरान ईरान से तेल की दरामदाद में कमी कर दी है। اگرچہ اس فیصلے کی دلیل یعنی تیل کی خریداری میں کمی کے بارے میں کم از کم چین کے حوالے سے یہ کہا جا سکتا ہے کہ اس کی بہت سی دیگر وجوہات ہیں، تاہم یہ بات واضح ہے کہ اس فیصلے کی سب سے اہم وجہ اس بات سے قطع نظر کہ چین کے تیل کی 20% ضروریات ایران سے پوری ہوتی ہیں۔ ایران کے جوہری حقوق اور اس کے پابندیوں کے بارے میں چین اور امریکہ کے درمیان پیدا ہونے والے اختلافات بھی ہو سکتی ہیں۔ بہرحال امریکی حکام یہ کہہ رہے ہیں کہ چین نے ایران سے تیل کی خریداری میں کمی کر کے امریکہ کو اس بات پر راضی کر لیا ہے کہ اسے بھی ایران پر عائد کی جانے والی پابندیوں سے معاف کر دیا جائے، لیکن اس معاملے کا ایک پہلو اور بھی ہے اور وہ یہ کہ امریکہ موجودہ حالات میں صرف ایک حد تک ہی چین پر دباؤ ڈال کر اسے اپنی پیروی پر مجبور کر سکتا ہے، اس سے زیادہ نہیں۔ لہذا اس معاملے کا ایک حقیقت پسندانہ تجزیہ یہ ہو سکتا ہے کہ امریکہ صرف اس معاملے کے ظاہری پہلو کو محفوظ رکھنے کی کوشش کر رہا ہے، اور یہ وہی پالیسی ہے جو اس سے قبل ہندوستان، جاپان اور جنوبی کوریا کے سلسلے میں اپنائی جا چکی ہے۔ سیاسی ماہرین کے مطابق یہ حقیقت کہ امریکہ کے زر مبادلہ کے 13% ذخائر براہ راست چین کے ہاتھ میں ہیں اور چین امریکہ کے قرضوں کا سب سے بڑا خریدار بھی ہے، لہذا امریکہ کے لیے چین کو اپنے مالیاتی سسٹم سے نکالنا اتنا آسان بھی نہیں، کیونکہ اس کے نتیجے میں امریکی معیشت کو سب سے زیادہ نقصان اٹھانا پڑے گا۔ اس بات سے قطع نظر کہ امریکہ نے کن مقاصد کے تحت چین کو اپنی اقتصادی سزا سے معاف کیا ہے، بادی نظر میں ایسا دکھائی دیتا ہے کہ ایران کے خلاف لگائی جانے والی یہ پابندیاں بنیادی طور پر غیر قانونی اور عالمی جواز سے آ رہی ہیں۔ امریکی پیروی کرتے ہوئے کیے جانے والے یورپی یونین کے فیصلے کے مطابق ایران کے تیل کی خریداری پر پابندی کا اطلاق 1 جولائی سے ہوگا۔ جو بات اس سارے عمل میں عالمی برادری کے لیے قابل توجہ ہے وہ یہ کہ امریکہ ہر حال میں ایران کی ترقی کو اور اسے مغرب کی مزدور طاقتوں کے مقابلے میں استقامت کا ماڈل بننے سے روکنے کے لیے ایڑی چوٹی کا زور لگا رہا ہے، لہذا پابندیاں بھی ایران کے خلاف دباؤ بڑھانے کا ایک سیاسی ہتھکنڈا ہے۔ لیکن اصل بات یہ ہے کہ امریکہ اپنے ملکی قوانین کو آزادانہ عالمی تجارت پر مسلط کر رہا ہے اور رائے عامہ کے دباؤ کو کم کرنے کے لیے جاپان، ہندوستان، جنوبی کوریا اور چین جیسے ملکوں کو اس سے معاف کر رہا ہے، حالانکہ اصل بات تو خود امریکہ کی یک طرفہ اقدامات کی حیثیت کے بارے میں ہے۔ بہرحال یہ کہنا کہ پابندیوں سے صرف ایران کو نقصان ہوگا محض ایک مفروضہ ہے، کیونکہ ایران کے پاس بھی پابندیوں کا مقابلہ کرنے اور جوابی اقدامات کے لیے بہت سے راستے موجود ہیں، اور یقیناً تہران اس بات کی ہرگز اجازت نہیں دے گا کہ پابندیوں کی تیز دھاریں، جیسا کہ امریکہ اور یورپی یونین ظاہر کرنے کی کوشش کر رہے ہیں، صرف ایران کو ہی کاٹیں گی۔ تجربے سے پتا چلتا ہے کہ پابندیوں کے اکھاڑے میں ایران اس سے پہلے ہارا تھا اور نہ آئندہ ہارے گا۔
افغانستان کی فوج اور پولیس نے ملک کے مختلف علاقوں میں اپنی کارروائیوں میں 40 سے زائد طالبان کو ہلاک کر دیا ہے۔ افغان وزارت داخلہ نے سنیچر کو اپنے ایک بیان میں اعلان کیا ہے کہ افغانستان کے پولیس اہلکاروں نے گزشتہ 24 گھنٹوں میں فوج کی مدد سے کنڑ، ننگرہار، قندھار، لوگر، خوست اور ہرات صوبوں میں آپریشن شروع کیا، جس کے نتیجے میں اب تک 44 طالبان مارے گئے ہیں۔ ان کارروائیوں میں 14 طالبان زخمی بھی ہوئے ہیں جبکہ 3 کو گرفتار کیا گیا ہے۔ افغان وزارت داخلہ کے بیان میں افغان پولیس یا فوج کے جانی نقصان کی طرف کوئی اشارہ نہیں کیا گیا۔ طالبان نے بھی اس سلسلے میں کوئی بیان جاری نہیں کیا ہے، لیکن 6 غیر ملکی فوجیوں کو ہلاک کرنے کا دعویٰ سامنے آیا ہے۔ طالبان کے ترجمان قاری یوسف احمدی نے کہا ہے کہ صوبہ قندھار کے ارغستان نامی علاقے میں ایک غیر ملکی ٹینک تباہ کر دیا گیا جس میں 4 غیر ملکی فوجی ہلاک ہو گئے۔ انہوں نے اسی طرح یہ دعویٰ بھی کیا کہ پنجوائی میں بھی ایک غیر ملکی ٹینک کو تباہ کر دیا گیا ہے جس میں 2 فوجی ہلاک ہوئے ہیں۔ پاکستان کے محکمہ سیاحت کی جانب سے سیاحت کو فروغ دینے کے لیے پیادہ روی یا واک کا انتظام کیا گیا، جس کا مقصد سیاحوں کو جذب کرنا تھا۔ تفصیلی رپورٹ کے ساتھ اسلام آباد سے یاور بخاری۔
واک کا مقصد پاکستان کے سیاحتی مقامات پر آنے والے ملکی اور غیر ملکی سیاحوں کو واپس ان مقامات کی طرف راغب کرنا تھا۔ اس موقع پر پی ٹی ڈی سی کے چیئرمین میر شاہ جہان کھیتران نے میڈیا سے گفتگو کرتے ہوئے کہا کہ سوات، کالام اور ناران میں پاک فوج کے زیر استعمال پی ٹی ڈی سی کے موٹلز کو خالی کرنے کا کہہ دیا گیا ہے۔ امید ہے پاک فوج جلد ان موٹلز کو خالی کر دے گی کیونکہ اب وہاں امن و امان قائم ہو چکا ہے۔ ان کا کہنا تھا چونکہ پاکستان میں امن و امان کی صورتحال بہت بہتر ہو چکی ہے، اس لیے بیرون ملک پاکستان کے سفارتکاروں کو ہدایت کر دی گئی ہے کہ پاکستان کا سافٹ امیج اجاگر کرنے کے لیے اقدامات کریں تاکہ بیرون ملک سیاحوں کو پاکستان کے سیاحتی مقامات کی طرف راغب کیا جا سکے، اور ماضی کی طرح پاکستان میں سیاحوں کی آمد و رفت کو بہتر بنا کر ماحول دوست سیاحت کو فروغ دیا جا جا سکے۔ انہوں نے کہا کہ اسلام آباد اور اس کے گرد و نواح میں بھی ماحول دوست سیاحت کے متعدد مقامات ہیں جن کی تعمیر و ترقی کے لیے مناسب تشہیر کی جائے گی تاکہ اندرون ملک سیاحت کا شوق رکھنے والوں کے لیے اسلام آباد، مری، گلیات، شمالی علاقہ جات اور دیگر مقامات پر سیاحت کو فروغ دیا جا سکے۔ انہوں نے کہا امید ہے کہ وفاقی حکومت مرکزی سطح پر پاکستان ٹوریزم ڈیولپمنٹ کارپوریشن پی ٹی ڈی سی کو قائم رکھتے ہوئے اس کی مالی معاونت کرے گی تاکہ پاکستان کے سیاحتی مقامات کو ترقی دے کر سیاحت سے بھی زر مبادلہ کمایا جا سکے۔ یاور بخاری، سہارا عالمی نیٹ ورک، اسلام آباد۔
ہندوستان کی ریاست مہاراشٹر کے عوامی وکاس پارٹی نے ہندوستانی نوجوانوں کے بارے میں پاکستان کے حالیہ بیان پر سخت رد عمل ظاہر کیا ہے۔ تفصیلی رپورٹ کے ساتھ ممبئی سے علی عباس وفا۔
عوامی وکاس پارٹی کے صدر شمشیر خان پٹھان نے ممبئی میں ہوئے 26/11 دہشت گردانہ معاملے میں گرفتار کیے گئے ملزم ذبیح الدین کی گرفتاری کو لے کر پاکستانی حکومت کی جانب سے جاری کردہ اس بیان پر سخت تنقید کی، جس میں پاکستان حکومت نے ہندوستان کو مشورہ دیتے ہوئے کہا کہ وہ اپنے نوجوانوں کو سنبھالے ورنہ پھر وہ دہشت گردی کے راستے پر گامزن ہو جائیں گے۔ ممبئی مراٹھی پترکار سنگھ میں منعقدہ پریس کانفرنس سے خطاب کرتے ہوئے شمشیر پٹھان نے کہا کہ پاک حکومت کا یہ مشورہ دراصل اس کا یہ اعتراف ہے کہ وہ ہندوستان کے نوجوانوں کو بہلا پھسلا کر دہشت گردی کی ترغیب دیتی ہے، لہذا ہماری حکومت کو اس سے فوری رشتہ توڑ کر پاکستان میں واقع ہندوستانی کمیشن کو اپنے ملک طلب کرنا چاہیے اور ہمارے ملک میں مقیم پاک سفارتکار کو پاکستان بھیج دینا چاہیے۔ انہوں نے پاکستانی حکومت پر سخت لفظوں میں تنقید بھی کی اور کہا کہ وہ ہندوستان کے بالخصوص سرحد کے مسلم نوجوانوں کو جہاد کی ترغیب دے کر ان کا استحصال کر رہی ہے۔
پاکستان کے انٹیریئر منسٹر نے جو اسٹیٹمنٹ دیا ہے کہ انڈین گورنمنٹ نے اپنے بچوں کو سنبھالنا چاہیے، ایجنسی نے اپنے بچوں کو سنبھالنا چاہیے، اور اگر وہ اتریکی بنتا ہے تو اس کا جواب دار ہم نہیں ہے۔ اس طرح سے اسٹیٹمنٹ دے کے انہوں نے ثابت کیا ہے کہ وہ انڈین نوجوانوں کو دھڑکا کے انہیں جذباتی بناتے ہیں، ان کو یوز کر رہے ہیں اور یوز کرنے کے بعد میں اسے انڈیا کے خلاف میں واپر رہے۔
علی عباس وفا، سہر عالمی نیٹ ورک، ممبئی۔
روس کے اعلی سفارتکار کا کہنا ہے کہ واشنگٹن جب تک اپنے میزائلی سسٹم کے بارے میں موقف تبدیل نہیں کرے گا، ماسکو اس وقت تک ہتھیاروں کی کمی سے متعلق مذاکرات دوبارہ شروع نہیں کرے گا۔ خبر رساں ایجنسی ریا نوویستی کے مطابق ایٹمی توانائی کی عالمی ایجنسی میں روس کے نمائندے گریگوری برزنکوف نے کہا کہ امریکہ یورپ میں میزائل سسٹم کو نصب کرنے کے اپنے موقف میں جب تک تبدیلی نہیں لائے گا، اس وقت تک روس کسی بھی دوسرے معاملے پر بات چیت نہیں کرے گا۔ واضح رہے کہ یورپ میں امریکہ کے میزائل سسٹم نصب کیے جانے کا روس سخت مخالف ہے اور اس کو وہ اپنی قومی سلامتی کے لیے خطرہ تصور کرتا ہے۔ اور ناظرین، آخر میں اہم خبروں کی سرخیاں ایک بار پھر پیش خدمت ہیں۔ طاقت اور اقتدار کا سرچشمہ عوام ہیں، تحریر اسکوائر پر لاکھوں کے اجتماع سے نو منتخب مصری صدر کی علامتی حلف برداری۔ شام میں مغرب اور اس کے اتحادیوں کے حمایت یافتہ مسلح دہشت گرد گروہوں کے حملوں میں شدت، ملک کے الیکٹرانک میڈیا کے متعدد مراکز نشانہ۔ بحرین کے مختلف علاقوں میں آل خلیفہ حکومت کے خلاف عوام کے مظاہرے، مظاہرین پر ممنوع اسلحوں کا استعمال۔ ناظرین، خبریں اپنے اختتام کو پہنچیں، تازہ ترین خبروں کے لیے ہماری ویب سائٹ دیکھیے، پتہ ہے urdu.sehattv.ir۔ اسی کے ساتھ ہمیں اجازت دیجیے، خدا حافظ۔